नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको नमस्कार। श्रुति सम्वेकमा गएको सातादेखि हामीले इन्द्रबहादुर राईको आज रमिता छ वाचन सुनाउँदै आएका छौं। गएको साता हामीले यस उपन्यासको पहिलो श्रृंखला वाचन गरेर सुनायौं। आज रमिता छको दोस्रो श्रृंखला लिएर आज आइपुगेका छौं। दोस्रो श्रृंखला सुरु हुन्छ पृष्ठ 14 बाट। विशाल जनक वस्त्र पसल दरोगा बजारमा खोलिएको छ। कसैले नलाएका नयाँ नयाँ र बेग्लै डिजाइनका सुट र साडीहरू उचित दाममा किन्नेहरूको त्यहाँ भिड लागेको छ। एक दुई साल नाफा खोज्नु हुँदैन हामीले, जनकले शमशेरलाई भनेका छन्। नयन क्लासको सेतो सुरुवाल कमेजमाथि कालो शेरवानी लाएर शमशेर दोकानमा बस्छन्। खुब खट्छन्। कालो कालो अनुहारमा सानो कालो जुङ्गाले शमशेरलाई एक प्रकारको सजिलो नबिजाउने प्राय लुप्त भइसकेको व्यक्तित्व दिन्थ्यो। जस्तो मानिसलाई ग्राहकहरू दाम घटाई माग्न र उधारो माग्न केही मान्दैनन्। एक क्रास लुगा निकाल्न लाएर भरै केही नकिनी जाने ग्राहकलाई पनि हामीले पटक्कै रिसाउनु हुँदैन है, जनक शमशेरलाई सम्झाउँछन्। त्यति मात्रै, ग्राहकलाई समात्ने अरू ट्रिकहरू पनि बताऊ, हाँस्दै सोच्छन् शमशेरले। नबताऊ, गरेर देखाऊ भन्थे जनकले। सुट बनाएर किस्ता नतिर्नेहरूले ऋणमा कुम्लोको कुम्लो लुगा लगेर फेरि दार्जिलिङ नआउने पहाड़का मानिसहरूले दोकानको हिसाब खजमझाइदिएका थिए। कैयौंलाई हिस्सादार बनाएर जनकबाबुले खुब बुद्धि पुर्याउनु भएको छ, निधार खुम्चाईसँग भूदेवले भने। नेपालीलाई नेपालीकोमा किन्न लाउनुपर्छ, यसराजले थपे। अहिले त खुब राम्रो बिक्री छ, दोकानको क्लर्क काम गर्ने देवबहादुरले भन्यो। मारवाडी व्यापारीहरूको निरन्तर खुसखुस हुन्छ, तिनीहरू पनि अब ग्राहकलाई इन्भाइस र बिलहरू देखाउँदै लुगा बेच्न थालेका छन्। जनक र शमशेर हाँस्छन्, तर अन्तिम हाँसो हाँस्न पाउने को हुनेछन्? जनक र शमशेर दुवै आशंकित छन्। दोकानको किराया, नोकर चाकरको वेतन, कलकत्ता बम्बई गएको खर्च, इन्कम ट्याक्स सब जोडेर हेर्दा जनक, शमशेर, जयविलास तिनैजना गालामा हात लाउँछन्। आडतकै ऋण पनि निकै थुप्रिसकेको थियो। ऋण जति उठ्यो भने नोक्सान छैन भने जनकले। रङ्गी बिरङ्गी पर्चाहरू छापेर फेरि जनकले चौरस्ता बजार, स्कुल, अफिस जहीँ तहीँ बाँडेका छन्। पान दोकान र बिजुली खम्बातिर पनि पर्चाहरू टाँसेका देखिन्छन्। पर्चाको नक्कल, तौलिया ठूलो 2 रुपियाँ, सानो 1 रुपियाँ, त्यसभन्दा सानो दाम छैन, किनभने त्यसभन्दा सानो तौलिया छैन। नयाँमा हेर्दा उसे दामी देखिन्छ। एक खेप धोएपछि भन्नु हुँदैन, ससुराले लगेर बिर्सिराख्नु माया नलाग्ने, धोएर सारी केटीले फर्काउने छैन। तपाईँको पतिज्यूका आँखा बाँकी रहेकी बहिनीमाथि भए पक्का यही तौलिया किनेर टिका लाउन जानुहोला, अरू प्रकारको पक्का तौलियामा खतरा छ जिउ। मोजा बाजेको पालादेखि नबिकेर रहेको हामीसँग 30 जोडी जति छ, टालेर लाउन सक्नुहुन्छ भने जोडीको आठाना हामी त नलाउने। कमेज, तपाईँको पतिदेव वा पति राक्षस गनगनाइरहन्छन् भने नाथेलाई कमेज चिलाइदिनुहोस्, दाम 8 रुपियाँ। सुटको पिस, कसैले नलगाएको नयाँ सुन्दर डिजाइन, जुन सुट लाएपछि तपाईँलाई सधैँ लाएर त्यसै त्यसै डुली हिँड्न मन लाग्छ र नोकरी जाने और परिवार भत्कने भए हुन्छ। यो सुटले गएको यौवनलाई फर्काएर ल्याउँछ औ सुतेको मात्रै छ भने चाहिँ बिउजाइदिन्छ। सारीहरू, सारीको महत्त्व दाममा छ पत्नीहरूका लागि। पहिले आएर हामीसँग कुरा मिलाइराख्नु भयो भने पछि सँगै उहाँलाई लिएर किन्न आउनुहुँदा 35 को 53 भन्दिउला। हामीसँग अनेक सारी छन्, सुन्दर शरीरमा च्याप्प समय टाँसिरहने झर्न नमान्ने सारीहरू छन्, जुन लागेको केही बेरमै लाउनेलाई शङ्का लागि आत्तिनेछन्। फेरि हामीलाई नै मन नपर्ने रङका सारीहरू पनि छन्, तर कसैलाई मन परिजाला, कसैलाई जरुरै मनपर्छ होला त्यस्तो रङ र त ती सारी बनिएका छन् पढ्दै इत्यादि इत्यादि भने यसराजले। Thank you. जनक आफ्नो बिल्डिङ घर बनाउने सपना देख्थे। एउटा आफ्नो बिल्डिङ घर, चार पाँच स्विट भाडामा दिएर बाँकीमा आफू बस्ने, यही सीताको इच्छा हो, जनकको इरादा। जनकका ती जीवन आकाङ्क्षा छन्। दुईवटा मात्र छोराछोरीका बाबा हुने, एउटा पुस्तक लेख्ने, एउटा आफ्नो बिल्डिङ बनाउने। धन ज्ञानभन्दा ठूलो हो अथवा बराबर हो भन्ने जनकको स्वयं सिद्धान्त छ। ज्ञान भक्ति होला तर वैशेषिक ज्ञान मात्र। सम्पत्ति चोरले चोर्ला तर चल सम्पत्ति मात्र। बिल्डिङ जस्तो अचल सम्पत्ति दस डङ्गुर झुत्रे ज्ञानभन्दा हजार गुणा ठूलो हो। ज्ञान जनकको जीवन पर्यन्त नबिर्सिएदेखि रहला रे, तर बिल्डिङ परन्तु सन्तानसम्मलाई पुग्छ। जनक तर यो अर्काको बिल्डिङमा सरेर आएको धेरै भएको छैन। 34 सनको भुइँचालाले पहिले यहाँ भएको सानो काठको घर भत्काएपछि जमिन मात्र प्रभुनारायण बाहुनबाट 400 रुपियाँ किनेर रमानाथ जैनले यो बिल्डिङ बनाएको थियो। हालमा हर्षधन सुब्बाले पल्टनको कमाइले यो किनेको छ। माथिल्लो तलामा 6 कोठा छ, तर फराकिलो नभएकाले छेउको 3 कोठा भाडामा लिएर जनक बसेका छन्। पुगिन्जेल सुखले जिउनु जनकको नीति छ। सिँढीकै मुखको कोठामा आउनेहरूलाई बसाएर जनक सत्कार गर्छन्, चिया बिस्कुट खुवाउँछन्। कोठाको बीचमा टिक काठको गोलो मेच र बेतका बेन्चहरू छन्। झ्यालछेउको होचो दराजमा पुस्तकहरू राखेका छन्। नेहरूका दुईटा, सहका सम्पूर्ण, बालकृष्ण तिमका प्रिय नाट्यकार। दराजमाथि भित्तामा टाँगिएकी घरिघरि हावाले पल्टाउन खोजिरहेको मितिपत्रमा जनवरीको पृष्ठमा खिलजी अलाउद्दिनको दर्पणको माध्यम गरी बार पछिल्लोतिर उभिएको रूपराशीलाई पिउन लागेको चित्र छ। बीच कोठामा रेडियो छ। यहाँ अरू दुई चित्र टाँगिएका छन् जसबाट जनकको चरित्र बुझ्नमा अझै असहाय होला। चित्रमा एउटा घायल मृग टाढामा देखिएको उसको हुलबाट बेग्लै एक्लै छुट्टिएर आई निराश मृत्यु पर्खिरहेको छ। साथैको अर्को चित्रमा परदेशबाट बिमार भएर घर फर्केका बाबुलाई दैलोमा आमा छोरा लिन गएका छन्। सानी छोरी खान बिर्सी हेरिरहेकी छे। यो रचनाले तिहारको साँझमा टाँगेर जनकले सीतालाई सस्नेह सोधेका थिए, के पशु जगत र मानव समाजको भेद देखाउँदैन सीता? छेउका कोठामा एमके बस्छ, त्यसदेखि परतिरको कोठामा कचहरीमा गर्ने अजोत दासगुप्त, दुवै क्लर्क सपत्नीक सपरिवार छन्। एमके पेदोङ पोस्ट अफिसमा ट्रान्सफर गरिएको छ। 4-5 कारणहरू देखाई डाक्टरहरूको प्रमाणपत्र, गण्डी व्यक्तिहरूको सिफारिस पत्र खामी निरन्तर दरखास्त गर्नमा नहारी एमके आफूलाई फेरि दार्जिलिङ पोस्ट अफिसमा झिकाइ माग्दैछ। पेदोङमा आउ जाउ र दुईतिर खान बस्नको खर्च ज्यादा भयो भनेर दिएको दरखास्तपछि मरिसकेकी आमालाई सिकिस्त बिरामी पारी अर्को दरखास्त गर्यो, सफल भएन। पेदोङमा स्वास्थ्यले दिएन भनेर तेस्रो दरखास्त पनि गरेको छ। एमके माथ छ, साह्रो नराम्रो माथ छ। पुष्पा र अमृता दुई छोरी छन् तिनका, दोस्रो र शिशु श्रेणी पढिरहेका। बाबुनी सीताको साथी भएर बजार, माल रोड र प्रत्येक सोमबार सिनेमा जान्छन्। श्रीमती दासगुप्तालाई बाहिर लुगा सुकाउन निस्केको बाहेक अरू बेला देख्न पाइन्न। साँवली बर्णकी र अनुहारको तिनको सुन्दरतामा हड्डीको कटाइमा आधारित हुनाले पछिसम्म उस्तै राम्री रहने खालकी छन्। त माछाकाँडाको झोलखा, गुनीमा सुत्ने बङ्गाली के जान्दछस्? त बासी घातका, बोरामा सुत्ने पहाडी त के जान्दछस्? एमके र अजय तँको साइनाले बात गर्छन्। एमकेले अङ्ग्रेजी पिक्चर लाग्यो भने पछिबाट अजयले लेटिकेली खुवाउँछ, औ ब्रिटिस कालमा लेडी केनिङ कसरी त्यो मिठाईमा पल्केर नामै लेटिकेली भयो कथा पनि बताउँछ। बाङ्लार मिस्टी, अजय बङ्गालको तारिफ गर्थ्यो। अङ्ग्रेजीलाई फकाउनका लागि आफ्नो मिठाईको नाम पनि लाड साहेबको मेमको नाममा राख्ने तिमीहरू एक नम्बर स्लेभहरू। मिठाईको रस ओठबाट हराउँदै गएपछि एमके भन्थ्यो। एमकेको जवाफमा अजयले दोकानदारलाई भन्थ्यो, देखिए भाइजी, यसले बाङ्ली मिस्टीको अपमान गर्दैछ, म पैसा दिँदैन। अघि हेरेको 22 कप किन हेरिस् तब? एमकेले भन्थ्यो अजयलाई, सब भुल बिर्सी। अजय दासगुप्त दार्जिलिङमै जन्मेको बढेको मान्छे छ। एमके कुइटा छावनीको जन्म, माटोबाट ईश्वरले एमकेको शरीर बनाएको सत्य होला, तर आफ्नो जीवन एमकेले व्याकरणका साधारण क्रिया र संज्ञाले बनाएको छ। बिहान उठ्नु, भात खानु, अफिस जानु, घर आउनु, खानु, सुत्नु औ मात्नु। चुर भएर क्लर्क बाबु कराउँछ, म बतास मन्सीको नाति हुँ, बतास मन्सी मेरो बाजे, स्टेसनमा आलुदम बेच्नेको छोरा होइन म। बतास मन्सी कमानमा दलबहादुर गिरीले गान्धीको हल्ला चलाउँदा सिङताम कमानका विश्वासी कर्मचारी थिए। तेस्रो तिरङ्गा फिता भिर्ने तीन ताकाका काङ्ग्रेसी स्वयंसेवकहरूका मन्सी अगुवा बने। तिनका पाकेका बाली छमछम्ती चौकीदार लाएर फाँडिदिएर कमानको साहेबले तिनलाई हट्टा बाहिर गरेको थियो। धेरै वर्षसम्म बजारतिर काम गरेर बुढेसकालमा तिनी फेरि जहानै लिएर कमान फर्केको ठिक महिना दिनमा मरिहाले। जिस्कँदै कोही दिन क्लर्कले क्लर्कलाई सोध्थ्यो, कचहरीमा तिमीहरूले किन त्यति साह्रो घुस खाएको, गर्नुपर्ने काम पनि किन घुस नखाई नगरे। अझैले भन्थ्यो, अझै भन्छ, मान्छेहरू त्यही राकमको हुन्छ, त्यसै पैसा दिइहाल्छ, अब त्यो आदत पोडेर पैसा नपायो भने मनमा खराब लाग्छ, मन दुख्छ, बडो जन र नेताहरू सबै त हुनै सक्दैन, सबै नेता हुँदैन, तिनीहरूको त काम घुस धेरै गराउनुपर्छ, फेरि हाम्रो दार्जिलिङको नेताहरू त बाफ्रे। भन्दा भन्दै अझैले जिब्रो निकाल्यो, लात्तले दिनुपर्छ, एमकेले भनिहाल्यो, भन्नु त सजिलो छ, गर्नु के भनिराख्यो भने कोही बेला गरिन्छ पनि। दुवै हाँसे, उनीहरूको लक्ष्य जनक थियो, त्यो हँसाइमा प्रतिशोधको भावनाको सन्तुष्टि थियो। म त नयाँ लागेको, मभन्दा अघिदेखि काचरीमा यस्तै घुसखोरी थिएन? थियो, भन्दै एमके अघिल्लै कुराको मजाले हाँसिरह्यो। अझैले फेरि भन्यो, काचरीमा आइजाऊ तिमी, त पुस्टा पिसको क्लार्कलाई के देख्न पाउँछस्, काचरीमा कस्तो छ सुन्छस्, चोर बलात्कार जालसाज हामी देख्दैनौँ, ठिक हो, भन्यो एमकेले। काउन्टरमा बसेर हामी तर दार्जिलिङको आन्द्राबडी देख्छौँ, मारवाडीलाई डाकघर पैसा पठाउने ठाउँ हो, बङ्गालीलाई डाकघर तार गर्ने ठाउँ हो, नेपालीलाई डाकघर चिठी पठाउनलाई मात्रै हो, टिकटवाला खाम एउटा भन्दै नेपाली आउँछ, सुरक्षित पुगे बेस, तार गर्नु बङ्गाली आउँछ, हजार रुपियाँ इन्सुरेन्स गर्नु तेरो बाबु आउँछ, तेरै बाबु आउँछ। चोकको मन्दिर अघि जुन रोटी दोकान छ त्यसको मालिक फक्रुद्दिन अहमद अजयको देखि ठिक मुनिको भैतल्लाको दुई कोठामा बस्छ, नेपाली स्वास्नी छ, मोटी भ्यात्ली परेकी, आइमाईको शरीरको छालामा बोसोको पत्र बाक्लो रहेको हुन्छ, त्यसैले उनीहरू पत्ला फिरफिले ब्लाउज लाएर पनि हिँड्डुल गर्न सक्छन् भन्ने जनकले पढेका थिए। यिनले तर हिउँदो बर्खा लेडिज कोट नछोडेको देखेर जनक भ्रममा पर्छन्। दिनभरि गाउँका केटाकेटी बटुलेर नयाँ गीत गाउन र नाच्न लगाइरहेकी हुन्छे, सुब्रात ईद बकरिद आउँदा मुल्लाभरका सबैलाई दावत दिन्छ, सीता कहिले कुनैमा गएनन्। फक्रुद्दिनकी जहानलाई एउटा कुरा कसैले भेटाउँदैन, त्यो हो बाज्नमा, तर पल्लो बिल्डिङको पछिल्लोतिर सानो घरका ठाउँको पछिल्लोतिर मात्र ढोकेर गोलो बुनेको टोपी लाउने रतन छ। थिएटरमा नाच्नलाई नर्तकीको भेषमा सिँगारेर आफ्नो रूप आफै मोहित भई ऐनामा हेरेर रतन आफै भन्छ, छि म त किन आइमे भएन हो, यो रतनसँग चाहिँ बाज्न फक्रुद्दिनको बिबीले पनि सक्दिन। फाल्तु च्यादर छोडेर छप्पर गाँसी तल्लो तलामा एउटा ग्यारेज बनेको छ र त्यसैले छेउमा पान दोकान छ, किशन राम जसको नक्सा पनि पान दोकानमा झुन्डिएको छ। मु अरैला पो जगदीशपुर जिल्ला आरादेखि आएर दार्जिलिङमा 21 वर्ष भयो त्यसले बिताएको। दोकानमा एकछिन ग्राहक आएन कि किशन राम सानो अय्या र काङ्गो थपक्क झिकेर बाल कोर्न जुङ्गा स्याहार्ने गर्दन मुसार्न थालिहाल्छ। गफालु छ यो मधेसी। दोकानमा सेनेगीतका किताबहरू फिल्म स्टारका फोटाहरू पनि बेच्छ। स्कुली छात्राहरू दोकान अघि उभिएर टाङ्गिएका नक्साहरू हेर्छन्। केटीहरूमध्ये कसैले सोधिहाल्छ, तिमीलाई को मनपर्छ भन न हो, ऊ त्यो मनपर्छ भन्दै लजाउँछ एउटी। ठिक कुरा यही राम्रो, खुब हेन्सम है, भन्दै किशन रामले उसको आफ्नो टाँगेको नक्सा देखाइदिन्छ, फुल समातेको, आँखा फारेको, ओह्रालो अलग गरेको। छ्या मधेसी डिङ्गर, कराउँदै कराउँदै केटीहरू जान्छन्। घरमा बाबुसँग मन पर्यो भन्नु है, नक्सा होइन मान्छे नै किनेकी लैजानु, किशन राम हाँस्दै कराउँछ। केटीहरू झन् बाज्दै कराउँदै जान्छन्। कालो कोटमा मोनोग्राम लागेका दुईटा केटाहरू त्यही बाटो आए। एउटाले भन्यो, सिनेमाले हाम्रा केटीहरूलाई कसरी बिगारिसक्यो। जवाफमा अर्कोले भन्यो, ठिकै छ, भान्सापछि एक कोटका सुपारी चपाउने सीताको नेपालदेखि साथै ल्याएको आदत छ। जनक सुपारी खाँदैनन्। सुपारीको कु आदत सीताको छुटाउने अनेक युक्ति जनकले गरे। जनक भन्छन्, राम्रो आदत लिने गर्नु, राम्रो आदत बिहारी नोकर जस्तो उपयोगी हुन्छ, नराम्रो आदत बङ्गाली मालिक जस्तो दुष्कर। त्यसबाहेक जम्मै तल्लो तलामा यहाँ फाकसाको मोमो थुक्पा छौछौ ताजा र गरम पाइन्छ। पासाङ्लाको छ्याङ प्रसिद्ध छ। क्लर्क मास्टर पुलिस ड्राइभरले सबले प्रतिनिधि पठाउँछन् यहाँ। यहाँ जुन महफिल जम्दछ, राति जुन गफ परिषद खुल्दछ, त्यो हेर्नुपर्ने कुरा छ। दोकानभित्र बारेर ससाना कोठाहरू निकालिएका छन्। प्रत्येक कोठामा रातो फुलबुट्टे पर्दा झुन्डिरहन्छ। जुन ढोका हो, लुक्ने छेल्ने आवरण हो र अवसरमा हातमुख पुस्ने गम्छा हो। काठको पहेँलो खडाउ पड्काउँदै डोमा र कान्छी ओहोरदोहोर सहबार गर्छ। सुकनाथ बाजे यहाँ नियमित रूपले सुटुक्का हुन्छ। मान्छेले जे खान्छ त्यही हुन्छ मात्रै होइन, जेको मासु खान्छ खानेको अनुहार पनि त्यसकै जस्तो हुन्छ भन्ने शर्माज्यूको थेसिस छ। चिनियाहरूको अनुहार सुँगुरको जस्तो हुन्छ, छेत्री बाहुन बाख्रे अनुहारका, बङ्गालीहरू माछा जस्ता। आफू त साँच्चै बाख्रा जस्तो सुकनाथ बाजे दोकानमा आएर जात र खाद्यको रोगका भङ्ग गर्नमा विचित्र मजा मान्दै कराउँछ, सिङ्गडा ल्याऊ एक प्लेट झोल पनि। तिनको बानी विचार जानेका सबै जना हाँस्छ। मिलिक छिनमा कपाकप खाइसकेर फेरि सुकनाथ कराउँछ, होस् म खान्न, तिमीले ढिला गर्यो, म जान्छु, म गएँ, म अब सधैँ आउँदिन। दर्शकहरूको कर्तल ध्वनि र वाहवाही लिँदै मञ्चदेखि विदा लिने हाँस्य नेता चाहिँ सुकनाथ बाजे सबको हार्दिक हँसाइसँग दैलाको पर्दा झारेर जान्छ। यहाँ राति नेता काम गर्नेहरू 3X लिएर आउँछन्। मातेपछि यति उखरमालो लाउँछन् कि अरू ग्राहकीहरूले भाग्नुपर्छ। गत सप्ताह यशराज एमएलएले यहाँ एउटा नयाँ करामत देखाए। मान्छेले साँच्चैमा यसरी पो हिँड्नुपर्ने हो भनेर चार हात खुट्टा पटाइमा टेकेर यशराजले हिँड्दै परपरसम्म पुगी ओहोर दोहोर गरेका थिए। साथीहरू हात बजाएर उफ्रँदै हाँसे रमाए। त्यो साथ जनकले शमशेरलाई घरैमा डाकेर रम खोलेर भन्दै थिए, दोकान राम्रो गरेर चलेको छैन त, ऋण जति उठ्यो भने नोक्सानी छैन। ढाडस दिए शमशेरले, जो दोकानको जिम्मामा बसेका थिए। जयविलासको 15,000 थपिँदै जाँदैछ ऋण, जनक घोरिएका थिए। आडतहरूको पनि चिठी आएको थियो। इन्भोइसहरू देखाइ देखाइ कैयौँहरूले लुगा बेच्दै रहेछ, जनकले भने। त्यति राम्रो साँझमा नरमाइलो जन्मेर आयो, काम देखिँदैन थियो, तर पहेँलो राता रङहरू पुल बजारको खोच र सिक्किम पर्ने आँखाभरि छरिएका थिए। नजिकहरू अँध्यारो हुँदै थियो, तर टाढो र दूर उज्यालो नै थियो। बजारका दोकान र घरहरू केही परिवर्तनका तर्खरमा छन्। साँझको प्राणले दिशा व्याप्त थियो। संसारमा कोही सुखी होला, जनकले अकस्मात सोधे। बाबुनीले बाकसदेखि दुई माना चामल नाङ्लोमा निकालिन्, फेरि नाङ्लोदेखि अलिकति टिपेर बाकसमा हालिन्। साँझ बिहान नित्य यसै गर्दै धेरै दिनका पृष्ठ पल्टेर 8-10 वार्षिक ठेली भने कार्य छ काल छैन भनिन्छ। समय साँच्चै छैन रहेछ भने पनि नापका निम्ति वृक्षका कलिला टुसा वृन्त बनेर ती अहिले यसरी हाँगा बनिसकेका छन्। होलीको छुट्टीमा समय पारेर एमकेले अहिले सिलगढीदेखि घर आएको थियो। बाहिर घाममा बस्ने ती वर्षपछि नोकरीमा भर्खर सदर भएर अजयसँग एमके कराई कराई बात गर्न लागेको छ। बिहारी कुल्ली जस्तो कोही हुँदैन संसारमा, बिहारी जोन एकदम खराब। हिजो राति संवाद चलाएको हेर्न जाँदा एमकेको कानैमा आएर भाङ्लड्डु खाएको गजडी एउटा मधिसे बाजी बा कराइदिएको थियो। त्यस बेलादेखि नै रिस उठेको छ एमकेलाई। अहिले रातै भएर हिँडेका गोबर हिलोमा लतपतिका बाल्टीमा पानी बोकेर दाउछोप हिँडेका मधिसे र नेपालीहरूलाई पनि देख्दा एमके अझै रिसाउँछ। ती दुईको विचार अब एक्कासी शून्य मण्डलमा घुम्ने कृत्रिम उपग्रह जस्तो भयो, जहाँबाट हेर्दा चरित्रका पखेरा पखेरी, काम्यत्वका डाँडा, अभिमानका पहरा र कुना, खोला र सिमसार, दया र प्रेमको सबै सबै समतल क्रिमिल कन्टार देखिए। बिहारी जस्तो फोहोरी भएनन्, यिनीहरूकै चना बुझा र दालमुठले मधेसमा हैजा र पहाडमा टिभी फैलाउने भए। सकलिया घाटमा सत्तुले क्या सताउँछ, ओहो, एमकेले भन्दै गयो। रेल त्यहाँ बदल्नुपर्छ पाकिस्तानले गर्दा, आउँछ है परबाट कालो कमेज लगाएका चोरहरू, यस्तो चढेर हाँकसँग बोल्छ जी। रातभरिको अनिदोले त तर म निधाउँछु, रेलमा जिउ दुखेको हुन्छ, आएर सोध्छ पुलिस इन्सपेक्टरले जस्तो, ए बक्सा किसका है, हाम्रा है बाबुजी, भन्नुपर्छ कुनामा बसेर यसरी हात बाँधेर एमके लुरुक्को पर्छ। कितना देगा उठाएगा, कितना माग्ता आप, कुल्लीको दर छाना नोटिस बोर्डमा लेखेकै हुन्छ। कालो कमेजले भन्छ 5 रुपियाँ लेगा, खालि 5 रुपियाँ, छक्क परेको भैटो पोलेर हाँस्दै भन्नुपर्छ, एक कुल्ली 15 रुपियाँ माग्ता था, दुसरी कुल्ली 25 रुपियाँ, आप खालि 5 रुपियाँ बोल्ता, उठाऊ सब सामान उठाऊ। एकछिन कालो कमेज विश्वास नमानेर उभिरहन्छ, तर हाम्रो लाटा हिन्दी सुनेर पक्का सोझै मान्छे हो भन्ने मानी बाकस टाउकोमा चढाउँछ। स्टिमरमा पुर्याएर बाकस राखेपछि चाहिँ एमकेले छाती बटार्छ, 6 आना रेटो, 2 आना दिनुपर्छ सुरुमा, त्यो छक पर्छ जी, एमके हाँस्छ, फन्किन्छ है त्यो त्यहाँदेखि झोकिएर, अनेकवली गर्छ, पुलिस ल्याउँछु भन्छ, साथीहरू बटुल्छ, बाज्नु हुँदैन त्योसँग पटक्कै, एक वचन निकाल्नु हुँदैन नि हामीले, कसैलाई भनेको होला त्यसले भनेको जस्तो गरेर बसिरहनुपर्छ। एमके एकछिन त्यसै गर्छ, भरेभरे गोजीदेखि निकालेर अझै ला भनेर फ्याँकिदियो, त्यसले थापेर हेर्छ र 4 आना दिनु आउँछ हातमा, थापेर चुपो लाग्यो आफ्नो पालो, कोही हुँदैन त्यो झगडा गर्ने, स्टिमरभरि यही झगडा हुन्छ, अन्तमा 6 आना दर अनुसार र 1 आना बक्सिसले, छिन्छ कि मिल्छ के सत बनाउने थियो, एमकेले टाउको मात्र हल्लाएर अन्त गर्यो। सियालो दोहको रातो कमिजोर खराब, अजयले अझै थप्यो, अगाडि टिकट नमाग्यो भने बक्सा बेडिङ चुरी कोर्छ, बिहोरी जान एकदम खराब, यस्तो कुरा गरेको सुन्यो, डराए जे गरी भन्यो भने एमकेले रिसाउँछ पो त, को रिसाउँछ, ठुलेश्वरमा सोध्यो अजयले। श्वेत करायो एमकी। जनक बाबु रिसाउँछ। किन रिसाउँछ? उत्तरै ठुलो स्वरमा प्रश्न। किन र अब? ऊ मनोविज्ञान जान्ने मान्छे। कस्तो मनोविज्ञान? यसपल्ट अजयले पनि एमकेकै अनुकरण गरी सानो स्वरमा सोध्यो। साम्प्रदायिक द्वेषभाव, एमकेले स्पष्ट गर्दै भन्यो। व्यर्थको भयो हो अरे? के हो अरे? पर्क्युसन मनिया ही सेज इज इन द्याट एब्सर्ड? अफकोर्स। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको उपन्यास आज रमिता छको वाचन हो। इन्द्रबहादुर राईको आज रमिता छको वाचन लिएर केही बेरमा हामी फेरि आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन सुनिरहेका छौँ। अब यसको बाँकी अंश वाचन सुनौ। विपत्तिपूर्वक बाँच भन्ने नित्यको दार्शनिक नाराको विकृत अर्थ एमकेको चरित्रमा लागेको छ। नोकरी जाला भने निराधार भएले उसलाई आवर्त दशमिकको बिन्दुले फिस्सु विद्यार्थीलाई जस्तो थकाइराख्दछ, निरन्तर थकाइराख्दछ व्यर्थमा। तिनका लागि विश्वभरमा सबभन्दा सुरक्षित स्थान घरभित्रको ओछ्यान र डाकघरको काउन्टर नै हुन्। डाकघरमा आएका मानिसलाई एमके चिज आएको जस्तो मान्दछ। राम्री बाबुनीसँग एमकेको जातको मागी बिहा भएको थियो। आमा मापाकी थिइन्, रिस उठेपछि हप्ता दिनसम्म घरको कसैसित ठ्याम्मै बोल्दिनथिन् वा पड्किन्थिन् एकैचोटि आग्नेयगिरी जस्तो। रिसाउन सक्नेले नै प्रेम पनि उस्तै तातो रूपमा गर्न सकेको बाबुनीले सासुमै चाल पाइन्। प्रेम नगरेले रिसाउन पनि नसकी घृणा गर्छ कि बाबुनीलाई जान्न मन लाग्छ। एमकेले प्रेम गरेन भन्ने होइन, तर एमकेको वृक्षमा अरू भाव भावनाको प्राधान्य थियो। नोकरी जाला, बिमार हौँला, पैसा हराउँला, मलाई कसैले हकारला आदि आदिको अशेष भय र त्रासले तिनकै मनमा आश्रय पाउँथे। ऋण लिएको मानिससित ऊ एकै दिनदेखि डराउन थाल्थ्यो। बिहान आफूभन्दा अघि अफिस पुगेको वा पछि आइपुग्ने दुवै थरीका क्लर्कहरूसित तिनलाई रिस उठिहाल्छ। बेलुकी खुसी भएर नमाथि घर फर्केको बेला ऊ बाटोमा परेको जति जम्मै साइनबोर्डहरू एक नछोडी पढ्दै पढ्दै आउँछ। किन त्यसरी पढेको होला आफै जान्दैन। केसमाथिसम्म पुर्याएर काटेको, च्याक्से तर कालो होइन, अनुहारको एकपट्टिको आँखाको सेतोमा दाग भएको, आँस्दा मुनिल्लो एक लहर दाँत केटाकेटीको जस्तो राम्रो देखिने एमकेमा कल्पना नभएको होइन, सरस्ता नभएको होइन। नीरव रात्रि, चन्द्रकिरण, मन्द पवन, नील गगन, हृदय वीणाको तार, पर्णकुटी, नयनजल, सान्दे चित्ता आदि शब्दहरू जम्मा गरी कविताहरू पनि दुई चार लेखेको छ उसले। कथाहरू पनि लेखेको छ जसमा प्रेमिकाको स्मारक चिहानमा गई उसले प्रेमीले पनि प्राण त्याग्छ वा नत्यागे पनि दुई अञ्जुली फूल छरिदिन्छ। शीर्षक पुनर्मिलन एउटा कथामा एमकेको थाङ्ने भोको गरिबलाई मोटो धनी महाजनको मोटरले किचाउँछ र सडकमा रगतले बग्दै गएर क्रान्ति लेखिन्छ। यसपल्ट आएर 87 रुपियाँमा सिलाएको नयाँ निलो सुट लाउनलाई हिजो एमकेले बिहानै नुहायो, यत्न गरेर कालो चुच्चो जुत्ता चम्कायो, छिट्टै भात खायो, कमिजका साङ्लीहरू समेत धोएर घाममा सुकायो, तयार भइवरि घरदेखि निस्क्यो। तर बजारमा यति चाँड चाँडो हिँड्यो 20 मिनट नबिती एमके घर फर्किसकेको थियो। त्यसपछि लुगा फुकालेर दिनभरि ओछ्यानमा बिरालो जस्तो बसिरह्यो। बेलुकीतिर भुत्ते टोपी लाएर निस्केको थियो, माथेर फर्केछ। किशनरामसँग मुख नलागी नलागी तर कराई कराई बाज्न लागेको रहेछ एमके। पान दोकानको सानो रेडियो उसले जानेको गीत गाएन, कच्चा रेडियो भनेर झगडा निकालेछ। मान्छे निकै जम्मा हुँदा उस सरकार र नेहरू लगायत एमएएलवालाहरूलाई पनि गाली गर्दै थियो। माथिबाट जनकले कड्केर हकार्दा मात्र नाटकको दृश्य बन्द भयो। तपाईँ त्यसरी नमात्नुहोस् न हो, हामीलाई पैसा पुग्दैन, पुष्पाको नयाँ क्लासको किताबहरू किनेकै छैन र त्यत्रो खजाना लगेकै छैन। बाबुनीले अनुनय र अर्जित गरिन्। स्पष्टीकरणमा भन्यो एमकेले, छोरा मान्छेको 3 दोष हुन्छ, जुवा खेल्नु, स्त्रीण हुनु, मद खानु। यी 3मा एक न एक दोष हरेक पुरुषमा हुन्छ, हुनुपर्छ, नत्र त्यो लोग्ने मान्छे होइन, त्यो ईश्वर हो कि हिँचडा। म जुवा तास खेल्दिनँ, म स्त्री लम्पट छुइनँ। तपाईँ जाँड खानुहुन्छ, म जान खाँदिनँ, उत्तेजित भएर रिसाउँदै एमके करायो। म वाइन खान्छु। वाइन छैन तपाईँ केही नखानुहोस् न, सक्नुहुन्छ? पत्नीले प्रार्थना गरिन्। म वाइन नै खान्छु। वाइन नखानेले जनकले जस्तो अर्काकी स्वास्नीलाई चुम्मा खान्छ। जनक पिउँदैनन् भन्ने एमकेको अन्दाजी सत्य होइन। जनक ती व्यक्तिहरूमध्येकै एक हुन् जसलाई सधैँ निद्राले ठिक 4 बजे बिहान एकपल्ट छोड्छ र फेरि सुत्छन्, जसलाई दिउँसोको 1 बजेतिरदेखि चिया खाने इच्छा हुँदैन। रक्सीले धन र स्वास्थ्य मानिसको बिगार छ, त्यसकारण नखानु, जनक भन्छन्। तर वाइनले ठूला मानिसहरूको सङ्गत र समानता दिन्छ। ठूलो व्यापार र निर्णयहरू वाइन टेबलमा तय हुन्छन्, दैलो कुरेर हुँदैन। फर्कने दिनमा एमकेसँग गाडी भाडा थिएन। बाबुनी विचलित भएर कराइन्, तपाईँलाई जान मन लाग्दैन काममा अनि हामीलाई फिटी फिटी नभए राख्नुपर्छ नि त्यति पैसा। चौकीमा एमके खुट्टा र विवेक छोडेर बसेको थियो। तिनलाई लाग्छ बाबुनीसँग पैसा हुनै पर्छ, तर हुन सक्ला कसरी जान्दैन थियो। केटाकेटीले आमासँग आशा राखेको जस्तो धेरै बेर कराउँदा पनि एमके बोलेन र अन्तमा सोधिन् बाबुनीले, 10 रुपियाँले पुग्छ? पुर्याउँछु। बाबुनी उठिन्, बाहिर गइन्। कहाँ गएको तिमी? पछिबाट तानेर रोक्दै सोध्यो एमकेले। पैसा खोज्नु, पल्लोपट्टि दिदीसँग माग्छु। पर्दैन, आफ्नै लिनु छ। पर्दैन मैले भने, स्पर्धाको एउटा रूप। सुजातीय परिचितहरूसँग हात पसार्दा अभियान चोइटिन्छ। अभिमान हाम्रो आत्मासँग जीवन्त नछुटिने गरी टाँसिएको छ र त्यो चोइटिँदा हामी अलिकति मर्दछौँ। अभिमान आत्मामा लागेको खिया होला, तर त्यसलाई उपकार फ्याँक्दा आत्मा पनि एक छेसकै फक्लक्कै चोइटिएर जान्छ। बाबुनी झलमल्ल कि सुन्दरी नभई धीमा प्रकाशकी राम्री थिइन्। पातलो शरीर, अनुहारको छाला पनि पत्ला। स्वास्थ्य केही बिग्रेकाले नाकको डाँडी र आँखाका डिल मुन्तिर ससाना काला टिकाहरू थुप्रै निस्केका छन्। सधैँ गुनिउँ चोलो, आँखाका डिल मुन्तिर ससाना काला टिकाहरू थुप्रै निस्केका, केस लामो छोड्छिन्। नर्सको स्वच्छ सेतो पहिरनमा तिनलाई देख्न र बोल्न पाउनलाई केही वर्ष अघितिर मात्र धेरैले अस्पतालको सडकमा सिगरेटका अनेक खोलहरू रित्याएर फ्याँकेका थिए। सीताको जीवन चाहिँ 2 अध्यायमा अहिले तक विभक्त छ, विवाह पूर्वको र पश्चातको। जनकको घरको संघार नै त्यो विभाजकको जसमा पछिदेखि सीताले आफ्नो जीवनलाई पछि फर्की फर्की हेर्नु परेको छैन। तिनको घर भयो, छोराछोरी भए, युवतीमा आफूलाई चाख लाग्ने जम्मै वस्तुहरू सीताले भुलिन् र नयाँ विषयहरूमा तिनको मन बस्यो। यसैबाट अन्दाज गर्न सकिन्छ कति सुखमय तिनको दाम्पत्य जीवन छ। बाबुनीको जीवनमा यही कुरा हुन सकेन। उहिलेका चन्द्रा र नर्स, तिनमा जुन रहर र इच्छाहरू थिए ती अझै तिनको छातीको अन्धकारमा उदासीन भई बसिरहेका होलान्। यसरी भिन्नता यी दुई नारीहरूको नाक छिडेकी र नछिडेकीको मात्र नभएर मानसिक तहमा अझ अँध्यारो र उज्यालाको जस्तो छ। दासको देखि पनि सापट्टि नपाएर फर्कने साथ पुष्पाले एमकेलाई हात धुने पानी लोटामा सारिदिए। फेरि कचहरीदेखि एमके फर्केर आई घरबाट बेडिङ बाकस लागेर मोटर स्ट्यान्ड पुग्ने कुरा भयो। बाबुनीले कुल्ली केटा खोजिराख्ने, तर कुल्ली खोजेर दिउँसो 1 बजेसम्म पर्खँदा पनि एमके आएन। कुल्ली केटा उसको दिनभरिको बेला हान्ती भयो भनेर गनगनिँदै गयो। त्यस दिन महिलासँगको प्रतिभोज थियो। कताबाट 10 रुपियाँ ल्याएर पुष्पाको हातमा छोडी बाबुनी 3 बजे सीतासित गएन। जनक घरमा बसेका थिए, कारण ससुरा धर्मप्रसाद आउनुभएको थियो। धेरै वर्ष भएको थियो उहाँ नआउनुभएको। भद्रपुरमा धानको भाउ मनकडा 8 रुपियाँ नागेपछि मात्र कहिलेकाहीँ धर्मप्रसाद मेची तर्नुहुन्छ। यतादेखि सीता जनकहरूको उता जाने विचारै हुँदैन। चिठीद्वारा दुईतिरको कुशलता ज्ञान भयो र हर्ष लाग्यो, भइगयो। बाबुलाई देखेर सीता उहिलेकी ठुली मैया भनिन्। घरमा सुखनीतिको शासन चलेको छ। दैनिक स्नान, नित्यको पूजापाठ, तामा काँस र पित्तले भाँडाकुँडाहरूको शुभदिन र पालो आएको छ। पुराना कलश, चुठुवा आमखोरा र झर्के थालहरूको चम्काएर बजाई घरमा मचिएको छ। शुद्ध खारेको घिउ चलेको छ। जनकमानी योञ्जनलाई आफ्नै घरमा आफूलाई बिरानो लाग्छ। नेवारनी बिहा गरेपछि योञ्जनको घरमा अनेक नवीनताले प्रवेश गरेको थियो। त्यसै पनि टिकाको दिनमा भुइँमा फुलबुट्टाहरू हानिन्थे, अक्षय तृतीयामा भोज दिइन्थ्यो। जनकलाई यी सब औधी नै प्रिय लाग्थे। अब जनकले चाहिँ दार्जिलिङको सरस्वती पूजा र डालीको मार देखाएर नेपालकी सीतालाई छक्क पारेका थिए। आज फेरि धर्मप्रसादको स्वागतादारमा सीताले घरमा नेपाली संस्कृति सप्ताह नै चलाएकी छन्। होचो किनार भएको ठूलो च्याप्रो थालमा 4-5 प्रकारको सब्जीको तरकारीसित मसिनो ताजा चामलको भात अनेकपल्ट थप्दै खाएपछि धर्मप्रसाद अन्तमा घिउ, पाकेको केरा र चिनीसित मुछेर फेरि एक चोरी भात खानुहुन्छ। यो आर्य खाद्यको नेपाली रूप हो। अङ्ग्रेजले अन्तमा पुडिङ खाएको, बङ्गालीहरूले रसगोला खाएको यही हो, धर्मप्रसाद भन्छन्। सानी छँदा सीता बाबुले खाँदा सधैँ छेउमा आएर त्यही गुलियो घिउसरीको भात पर्खिरहन्थे। हिजो अन्तमा त्यो सब खाँदै धर्मप्रसादले सीतालाई भन्नुभयो, अब त आशा नगर, ठुली भइस, आमा भइसकिस्। सीता लजाएर हाँसिन्। बाबु छोरीको प्रेम र स्नेह गहिरियो। ज्वाइँ साहब, दोकान कस्तो चल्दैछ? सोध्नुभयो धर्मप्रसादले। नोक्सानी लाग्यो तर अझै बल गरिँदैछ। नहुनेमा किन बल गर्नु? जनक चुप लागे। यो प्रश्न जनकलाई धेरैले गरेका थिए, अरू जनकले विभिन्न उत्तर दिएका थिए। ट्रक छ होइन, ट्रक छ, खेत नि छ, यताका तिमीहरू उता गएर गरी खान पनि आवश्यकतेनौ, यहाँ पनि खै म केही देख्दिनँ, खानुभरि छ, केटाकेटीहरू पढ्दैछन् भने जनकले। तिनकोरी उमेर पुगेका धर्मप्रसाद ज्यू गतिलाई खाइलाग्दा बुढा हुनुहुन्छ, मासु नै मासुले भरिएको शरीर पिपा जत्रो, 66 इन्च अग्ला, कान पाखुरा, छातीभरि कालै बाक्लै भुत्ला, असाध्य राता पिरा र गोरा, अझ पनि बुढा पहाडमा दरिला खसरा हात भएका गोठालाहरूसित पौठे जोरी खेलेर छाला खातखुत पार्नुहुन्छ। खुल्केको ठाउँ डेटोल लाएर होइन रे, छिट्टै आफै निको हुनुपर्छ भन्ने उहाँको आज्ञा छ। घरमा बेट्रीवाल फिलिप रेडियोले नियमित रूपमा धर्मप्रसादलाई संसारको अवस्थासँग अवगत गराउँछ। धर्मप्रसादको बसी बियालो हब्बी छ। नोट गरेर मिलाउनु, 1 रुपियाँको नोटको 100 को, 2 रुपियाँको 200 को, 5 रुपियाँको 500 को, 10 रुपियाँको 1000 को उल्टा सुल्टा हेर्दै मिलाउँदै टप्प टप्प रबरले कसेर राख्नमा धर्मप्रसादको फाल्तु सबै फ्याँकिन्छ। ज्यादा लेनदेन नम्बरी नोटमा हुन्छ। आराम चौकीमा डम्म भरिएर बस्नुभएका धर्मप्रसादले नातिनी दिव्यालाई छेउमा उभ्याएर सोध्नुभयो, तिमी छोरी मान्छे भएर खै गुने चोलो लाए कि? भोलि लाउँछु। आसमानी रङको कुर्ता सलवार लागेकी दिव्याली भुइँमा स्यान्डलबाट चियाएका औँलालाई हेरिरहे। तिम्रो दाजुलाई पनि समुद्र पारको पोसाकमा देख्छु, नाविक कलाको पहेँलो उनी बनियान र फुस्रो रातो बर्स्टेटको पत्तुन लागेको अग्लो रवि छेउमा टेबलमा अडेस लागेर उभिएको छ। अलि अँध्यालो वर्णको अनुहार र बुथुरे छोटा बाल, उत्तर नपाएर बुढाले लामो सास लिनुभयो। 80% रोग दुनियाँको आज छाती र पेटको छ, भन्नुभयो धर्मप्रसादले। दौराले दोहोरो छेलेर छाती र पेटलाई बचाइराख्दछ। बिस्तारो बिस्तारो रविले बाजेको कुरामा ध्यान लाएर सुन्न लागेको छ। राति भान्सा उठेर यी तीन फेरा फेरि कुरा गर्दै थिए। सबैजना निदाइसक्दा पनि धर्मप्रसाद रवि र दिव्यालाई जान्न मन लागेका कुराहरू भन्नुहुँदै थियो। दिव्या र रविले सुनिरहे। पृथ्वीनारायण शाहले नेपाल विजय गरे तर विदेशीहरूदेखि ब्रिटिस र अरूहरूदेखि निरन्तरको भय थियो। राति फेरि लाइने जोगीहरूदेखि तिनले यस कालमा कसरी सहायता लिएका थिए। तिनीहरूले सुने कुशलेहरू कुन नेवार राज्यको पालासम्म सरकारी दान खाएर पालिएका थिए, कसरी अलाउद्दिनको नेपाल विजयपछि अविश्वस्त भए तिनीहरू अवहेलित भए। कसरी महात्मा ज्ञानदेवले नयाँ नेपाली धर्म यसमढी सम्प्रदाय चलाए, किन चलाए? धर्मप्रसादले बताउनुभयो। बाजे कति डरलाग्दो हो कि? दिव्याले सुत्न जाँदा रविलाई सोधी। लोग्ने मान्छे भनेको त्यस्तो त हुन्छ, भन्यो रविले। घिनलाग्दो पनि, भने दिव्याले। दाहिने हातको कान्छी औँलाको नङ किन त्यति लामो पालेको? रवि रिसायो। एउटा कुरा भन्छु म दिव्या। के कुरा? बाजेलाई तिमी त्यसो नभन, रवि चिन्तित भयो। दिव्याले आफ्नो भूल केही देखिन। सानो उमेरको हामी अर्ती लिनेहरूको कान र मुख मात्रै हुनुपर्छ, ठुलाले भनेको सुन्नलाई र अर्ती मान्छु भन्नलाई, रविले भन्यो। आँखा भए अरूको त्रुटि देखिन्छ र उपदेश मनमा लाग्दैन। दिव्यालाई दाजुको भनाई धेरै प्रकारले खण्डन गर्न सकिन्छ जस्तो लाग्यो, तर झट्ट उत्तर कुनै आएन। अझ तक भातको माम्री खान मन पराउने उमेर नगएकाले दिव्या अर्ती उपदेशले प्रभावित भई, त्यसै कारण रविले भन्दै गयो, त्यसै कारण भक्तले देवताको अघि आँखा बन्द गर्दछ, त्यसै कारण आफूलाई नदेखाई अदृश्य राखी परमेश्वरले आकाशवाणी सुनाउँछ हो। रवि दिव्याहरू पनि हिँदाइसकेपछि राति 12-1 बजेतिर दैलोमा जोडले ढङढङ गर्दै हिर्काएको आवाज आयो। धर्मप्रसाद जनक सबै बिउजे, एमके मातेर भर्खर घर फर्केको थियो। नारा लगाएर एमके कराउँदै थियो, भद्र महिला र नारीहरू जाग, अब नसुत, उठ, दैलो खोल, भात पस्कि, जाग। पानी छिटाउँदै थियो। आइमाईहरू छानादेखि लुगा उठाउँदैछन्। महाङ्काल डाँडाको उचाइमा भएका बादलहरू सधैँभन्दा सफा उज्याला छन्, तर त्यसभन्दा माथिकाहरू भने कालो मैलो समूह बनेर निश्चल जमेका थिए। उत्तिसको हाँगामा 3-4 भँगेराहरू आएर उड्दै बसे, फेरि तत्क्षण उडेर अन्यत्र गए। रवि अघि नै कलेजी रङको सुट लाएर तयार भएको छ। दिनको यो रूपले उसलाई न्यास्रो बनायो, किञ्चित क्रोध अनुभव भयो। उसलाई यौवनले जलवायु हेर्ने, सूर्य प्रतापको प्रखरता र मालिन्य विचार्ने बनाएको छ। सिनेमा हलको वरिपरि एक चक्कर घुमेर आउने विचार उसलाई भएको थियो। लेडिज क्लासको टिकट यिनीहरूको ताँती लागेको होला, आफ्ना साथीहरू सायद पार्थिव नै पनि हलमा पुगेका होलान्। रविले मनमनै विस्मय मान्यो। आज उसलाई व्यर्थमा हलतिर घुम्न जाने विचार घृणास्पद र लज्जाजनक लाग्यो। चोखो यौवनले रविलाई चञ्चल र अधीर बनाएको होला, तर यही अजस्र संवेगले उसको हृदयमा बगेर रविलाई सब थोकदेखि उच्च र शुद्ध पनि राख्दछ। भान्साकोठादेखि आएको हँसाईको आवाजले रविको ध्यान विशृङ्खल भयो। सीता र बाबुनी हालै दार्जिलिङमा गएर जापानी सिनेमाको कुरा गर्दै थिए। सधैँ आएर यहाँ एकाध घण्टा बात गर्ने बाबुनीको बानी छ। बाबुनी नआए सीता उहाँ जान्छन्। रवि उठेर घुम्न लाग्यो। बाहिर झलक्कै हेर्दा फेरि दिन सप्रन लागेको छाँट छ। जहाँ मन लागेको छ त्यहाँ रवि जान सक्दैन। सिँगारिएर आफ्नै कोठाभित्र कैदी भएको छ। मानौ उसको इच्छाले पनि मनको गुफामा त्यसरी नै कुजेर बस्नु परेको छ। दैलो घर्याक्क खोलेर धेरैवटी आइमाईहरू घरभित्र पसे जस्तो लाग्यो रविलाई। जनक घर आएका थिए। पछि कलेजबाट फर्केकी दिव्या थिए। रवि उभिएर त्यत्तिकै टोलिरह्यो। दिव्याले फेरि फर्केर गई, दैलोदेखि बाहिर कराए, आउनुहोस् न, किन तलै उभिरहनु भएको, आउनुहोस् न। जनकले नि अङ्ग्रेजीमा भने, अरे किन माथि आउनुहोस् न कृपया, म भन्दैछु ड्यानियल, आउनुहोस् माथि, छोरी आऊ बाबुसँग तिमी पनि। ड्यानियल बाबु र उसकी छोरी इसाबेल। इसाबेल रवि त्रासले सतर्क र संयमी भने बन्ने कोसिस गर्यो। काठको सिँढी 11 खुड्किला उक्लेको आवाजहरू चिन्ने कोसिस गर्दै रवि उभिरह्यो। ड्यानियल प्रधान घरभित्र पसे। बाबुदेखि दूरत्व सानो तर दीर्घ समयको अन्तर लिएर इसाबेल पनि भित्र पसे। रवि यो आकस्मिक घटनादेखि सम्हालिएकै थिएन। इसाबेलले नमस्कार गरिन्। मूर्ख बनिसकेको रविले 10 औला फारिएका हातले कुनै गोलाकार वस्तु उठाएजे गरी नमस्कार फर्काएर लतक्कै गलेका जस्ता हातहरू आधैदेखि झारेर जनकलाई पुलुक्क हेऱ्यो। भित्रदेखि सीता पनि निस्केर आएकीले नमस्कार नमस्कारको आदान प्रदानमा सबैभित्र पसे। दिव्या खुसी भए कि बच्चेरी चरी जस्ती बीचमा पसे, खुब हल्ला गर्दै थिए। जनक जत्तिकै मात्र अग्लो तर अझ गोरो वर्णका डानियल बाबु कलकत्ता भेनेसली रोडमा एक फ्ल्याट लिएर बस्छन्। इङ्ग्लिस फर्ममा काम गर्छन्। सधैँ सफादारी जुङ्गा खौरेका भए पनि सेतो अनुहारमा दुवैतिरका खतना मुन्तिरदेखि स्पष्ट कालो छाया चापटिलो हुँदै बाक्लो चिउडाको मुनि पुगेर ओठसम्म आएको देखिन्छ। कानमाथि दुवै छेउका केसहरू पाक्न थालेका छन्। तिनले आफ्नो ह्याट खोलेपछि केस नभएको तालो देखिन्छ। आँखा ठूला हुनाले अलि बाहिर निस्केका जस्ता देखिन्छन्। झिम्कन लामो समय लाग्दछ। आमालाई खरसाङ टिबी अस्पतालमा हेरिराखेर बाबु छोरी आज फर्केका थिए। आमा 4-5 सालदेखि रोगिनी छन्। डानियल बाबु 1940 एक वर्षकी छोरी र आमा चाहिँलाई रोकी छोडिराखेर 4-3 गोर्खा राइफल्समा भर्ना भएका थिए। आरआइएएससी अफिसर भएर सेन्ट्रल प्रोभिन्सको 5 पारीमा ट्रेनिङ सकिएपछि डानियल खटिएर पन्जाबको झेलम, डामडिल, गर्दाई, राजमक पुगे। 3 वर्षपछि बान्नु गए, बजिरिस्तानको राजधानी। सुक्खा फल मात्र खाएर टोची नदीको पारी किनारमा तिनले हिमालयको पल्लो पाखामा अर्कै पहाडी जीवन बिताए। महिना दिन त्यहाँ बस्दा पारी मीर अलीदेखि आएका इपिका फकीरको दलले कुनै एक जवानले टङढुङ गर्ने स्वदेशी बन्दुक आई झण्डै डानियल प्रधानको शरीर उही राख्नमा सफल भएको थियो। फर्केर डामडिल आउँदा दोस्रो युद्ध युरोपमा अन्त भइसकेको थियो। त्यसपछि 14 पल्टनमा लगाइएर तिनी बर्मा पठाइए, तर सिलाङभन्दा अघि जान परेन। जापान हार्दै थियो। सिलाङमा 15 दिन रही पल्टनै फर्कँदा अमिन गाउँमा रेल आइपुग्दा अशर्त समर्पण जापानले गरेको खबर सबैले सुने। 45 सालमा 1 महिनाको फर्ला बिदा लिएर दार्जिलिङ आउँदा पत्नी अलि बिरामी थिइन्। स्कुल जान लागेकी इसाबेललाई आमासँगै रिक्सामा राखेर डानियल आइतबार 11 बजे गिर्जा आए। मिलिङ कमानको प्राथमिक मिसन स्कुलका हेडमास्टरको छोरा यस डानियलले त्यस दिन सानोमा सेकेको प्रार्थना गीत सबैसँग उभिएर गिर्जामा गाउँदा गाउँभरि आँसुजल भएको रोक्न सकेनन्। आदिमा थियो परमेश्वर, सिर्ज्यो सागर र भूमि। फर्किएर 46 सालमा डानीले जे देखे त्यो सुन्दर छैन। साम्प्रदायिक दङ्गा र हत्या। अगस्त 16 थियो। बेलुकी 4 बजेतिर आकाशमा ईदको चाँद देखियो। मुसलमानहरूको रमजान खत्म भयो। दिनको उखरमाउलो गर्मी केही शान्त हुन थालेको थियो। डानियल साथीहरूसित फोर्ट विलियमभित्र थिए। त्यसपछिको दङ्गा र हत्याकाण्ड डानियल स्मरण गर्नै चाहँदैनन्। नेपालीहरू अधिक भएको भवानीपुर, पार्क, सर्कस, हजरा, अलिपुरमा तिनले जे जति त्यसकालमा सहायता कार्य गर्न सके मनमा केही सन्तोष र शान्ति लाग्छ। अशेष आत्मतर्कनालाई बिचैमा काटी रवि पनि भित्र पस्यो। हिटर बालेर वरिपरि चौकी चौकीमा सबै बसेका थिए सीता र दिव्या बाहेक। नमस्कार भने रविले डानियल बाबुलाई। ए अहिले पो, दिव्याले गीत जाए। सबै हाँसे, रवि रातो भयो, आफूलाई असमञ्जसमा परेको पायो तर एउटा इसाबेल हाँसिनन्। इज नट मेन्टर, नमस्कार नमस्कार डानियल बाबुले भनेर रविलाई थाप मारे। रामबहादुरले ल्याइपुर्याएको निम्की र सिङ्गडा थालमा लिएर सीता आइन्। डानियलले चिया बाहेक केही छोएनन्। एउटा सिङ्गडा इसाबेलले टिपिन् तर हातमै लिएर अलिकति पनि नखाई बसिरहन्। पिरिचमा राख्नुहोस् न भने दिव्याले। इसाबेलले आज्ञाकारिणी भए त्यसै गरिन्। श्रुति सम्वेकमा हामीले अहिले सुनेको वाचन इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन हो। यो वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 19 नेटवर्क पोस्ट बक्स नम्बर 6469। इमेलका लागि shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को मंगलबार आज रमिता छको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा लिखे उपन्यासको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।